وآله الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأرضين روحي وأرواحنا لتراب مقدم الفدا ولعنة الله على آدائهم أجمعين من الآن إلى قيام يوم الدين. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري وحلل عقدة من لساني يفقهوا قولي. أما بعد فقد قال الله تعالى في كتاب الحكيم والقرآن المجيد يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. صلوات بيت محمد وعلى عزاداران مظلوم شہید و شہداء، آج ایک ایسی ہستی کی شب وفات ہے کہ جس کے وجود نے اسلام کو جلا بخشی. ہر شخص اپنی ذات میں کسی مقصد کے لیے خلق ہوتا ہے، اور یہ وہ ہستی ہیں کہ جن کے وجود نے رسول خدا کو اس وقت مدد دی کہ جس وقت ہر شخص رسول کا دشمن تھا. خوب، کیونکہ بہرحال ہم لوگوں کا مطالعہ تاریخ پر اتنا زیادہ ہوتا نہیں ہے عام شخص کا، اور آنے والی نسل تو ویسے بھی سارے مطالعوں سے فارغ ہو چکی ہے، کیونکہ کتاب تو ہمارے ہاں پڑھنا کا تو اب ٹرینڈ ختم ہی ہو گیا ہے. ویسے بھی اگر آپ پڑھنے کی بات بھی کریں تو لوگ کہتے ہیں مولانا صاحب آئی پیڈ ہے، پی ڈی ایف ہیں بس، پڑھتا کوئی نہیں ہے اس کو بھی. کتنی ہماری ویب سائٹس ہیں جس میں بکس ہیں، فری ڈاؤن لوڈ ہے، مگر کوئی نہیں خریدتا، ڈاؤن لوڈ ہی نہیں کرتا. اس لیے ان ہستیوں کا ذکر بہت ضروری ہے، کیونکہ آنے والی نسلوں کو پتا تو ہو کہ محسن اسلام کون تھا. وہ کون تھا کہ جس نے اپنے پورے وجود سے رسول خدا کی حفاظت کی. رسول خدا کا افسوس کی بات تو یہ ہے کہ ہمیں خود رسول خدا کا نہیں پتا زندگی میں. ہماری اپنی مجالس یا کہیں گفتگو کتنی ہوتی ہیں کہ جو رسول خدا کے بارے میں کوئی ہمیں بتائے. سنت تو ہم کرتے رہتے ہیں، لیکن سنت ہے کیا، اس پہ عمل کون کرے گا، کیونکہ جب تک پتہ ہی نہیں ہوگا سنت ہے کیا. عزیزان محترم، بڑا فقدان ہے آج کل کے دور میں. اور یہ یاد رکھیے گا، جتنا ہم دور جاتے جائیں گے ہم انحراف کا شکار ہو جائیں گے، اور جتنا ہم قریب جائیں گے ان کے تو ہی ہماری بقا ہے. اس لیے اپنے آپ کو، اپنے گھر کو اس مقصد سے جوڑے رکھیں گے جو مقصد خلقت کائنات ہے. مقصد خلقت کائنات کیا ہے؟ وہاں بولیں گے میں کچھ بتاؤں گا، کوئی اور کچھ بتائے گا، نہیں. قرآن کیا کہہ رہا ہے، وما خلقت جن والانس الا ليعبدون، میں نے جن اور انس کو خلق ہی نہیں کیا مگر سوائے عبادت کے. خوب، عبادت کیا ہے؟ اب کون بتائے گا عبادت کو؟ میں بتاؤں گا آپ کو عبادت کو؟ نہیں، جس خدا نے اس قرآن کو بھیجا اس نے اپنے ساتھ اپنے ہادیوں کو بھیجا، وہ تمہیں سکھائیں گے کہ عبادت کیا ہے. اور جب وہ جس کا ذکر کر رہے ہوں تو ان کا ذکر بھی عبادت ہو جاتا ہے. حکمال ہے کہ رسول خدا سے پوچھے، رسول خدا خود کہہ رہے ہیں کہ جب میری کوئی مدد کرنے والا نہیں تھا تو میرا چچا یا ابو طالب تھا جس نے میری مدد کی. عزیزان، یہ رسول خدا عام شخص نہیں ہے، رسول خدا سارے انبیاء کا وارث ہے. سارے نبی آئے اس لیے کہ اس رسول کے لیے راستہ بشریت کا ہموار کر سکے، عقلوں کو اس قابل کر سکیں کہ اس رسول کے پیغام کو عقلیں حاصل کر سکیں. اس کے لیے سارے انبیاء 1,24,000 پیغمبر آئے، اور اس ایک نبی کے لیے جس کے لیے پروردگار نے پورا یہ نظام بنایا اور اس کو آخری نبی بنا کر بھیجا، اس کی حفاظت کون کر رہا ہے؟ کوئی چھوٹا شخص نہیں ہے، کیونکہ ہمارا اصل میں ہے نہیں. ہم تو بس کیونکہ بس ماننے والے پیدا ہو گئے تو ہو گئے. اب یہی بڑی زحمت کی کہ مان رہے ہیں، اب ہم ان کے بارے میں پڑھے کون، مطالعہ کون کرے، کیونکہ یہی بہت ہے ہم تو مان رہے ہیں. نہیں عزیزان محترم، جب تک، میں نے کل بھی کہا تھا کہ جب تک ہم اپنے وجود سے ان ہستیوں کو محسوس نہیں کریں گے ہم کمال پر نہیں پہنچ سکتے. یہ وہ ہستیاں ہیں کہ جنہوں حضرت ابو طالب علیہ الصلوۃ والسلام نے رسول خدا کی اس سخت دور میں کہ جہاں پر رسول خدا کے اوپر کچرے پھینکے جا رہے ہیں وہاں پر میرے اوپر کچرا پھینکا جا رہا ہے؟ کبھی ہوا کہ کبھی کسی نے میرے اوپر کچرا پھینک دیا ہو؟ رسول خدا کہ جس پر حضرت جبرائیل غار حرا میں آ رہے ہیں اس شخص کے اوپر لوگ کچرے پھینک رہے ہیں، مگر پھر بھی وہ کیا کر رہا ہے؟ کہہ رہا ہے درگزر کر دو، معاف کر دو. اس وقت ایک شخص حمایت کر رہا ہے. آسان نہیں ہے. آپ اس دور کے اندر جا کر دیکھیں گے جب کفر کا بازار اپنے اوج پر ہے، بتوں کی پرستش اپنے اوج پر ہے، مکہ بتوں سے بھرا ہوا ہے، ہر طرح کا الگ الگ خدا ہے، ہر طرح کی الگ ہے. اس دور میں خلیفہ، قبیلے، ہر سردار اپنے قوموں سے پہچانے جانے والے. اس دور میں جب رسول خدا کے اوپر ایک جگہ پورا مجمع بیٹھا ہوا ہے، رسول خدا مکہ کے پاس سجدے کے اندر ہیں، آپس میں کہتے ہیں کون جو ہے وہ اس کے اوپر جو ہے وہ کوئی ایسا کام کرے. ایک شخص کھڑا ہو گیا، اس نے کہا کہ میں ہوں. جا کر اس نے جانور کا جو شکم کا فضلہ ہوتا ہے، جا کر رسول خدا کے اوپر، رسول خدا اٹھے ہیں اور اٹھ کر انہوں نے گئے اپنے چچا کے پاس، اور چچا کو جا کے انہوں نے کیا کہا کہ چچا میں کون ہوں، یعنی میں کون ہوں؟ درود بھیج دے محمد والے محمد. اللہ میں کون ہوں؟ کہا کیوں؟ کہا یہ میرے ساتھ کیا ہوا؟ تلوار نکالی حضرت ابو طالب نے، وہاں جا کر گئے اور پورے اس مجمع میں پوچھا کس نے یہ کام کیا تھا. جب اس شخص کا کام کیا، اس کے سر پہ اسی پتھر سے ضربت لگائی. عزیزان محترم، آسان کام نہیں تھا اس دور میں جا کر، اور پھر اپنے آپ کو پنہان رکھتے ہوئے اپنے عقیدے کو رسول خدا کی تا حیات حمایت کی ہے. آپ کے سامنے مشہور ہے، آپ بچپن سے سنتے آ رہے ہوں کہ ابو طالب کے پاس سب آئے، کہا کہ اپنے بھتیجے کو سمجھاؤ، اس کو جو چاہیے ہم دینے کو تیار ہیں، اس کو سردار بننا ہے، بادشاہ بننا ہے، اس کو عرب کی کوئی خاتون چاہیے، اس کو دولت چاہیے، ہم سب دینے کو تیار ہیں، مگر اس سے بولو کہ یہ اپنے اس معاملے سے، اپنے اس باتوں سے باز آ جائے. تو رسول خدا کے پاس جب آئے حضرت ابو طالب، تو جب کہا کہ ایسے کہہ رہے ہیں، تو کہا چاچا جان میرے ایک ہاتھ میں سورج رکھ دے اور میرے ایک ہاتھ میں چاند رکھ دے، مگر میں پھر بھی اپنے عقیدے سے پیچھے نہیں ہٹوں گا. وہاں پر اس عقیدے کے اوپر، آسان نہیں ہے. ابھی دو تین دن ہم بھوکے ہوں، ہم سے تو روزے نہیں رکھے جاتے، میں اپنی بات کر رہا ہوں، آپ سے کیا کہوں. 3 سال شیب ابی ابی طالب کے اندر ان کو پابندیوں میں رکھا گیا، کھانے اور پینے کو نہیں. عزیزان محترم، میں تبھی کہتا ہوں کہ آنے والی نسلوں کو یہ باتیں بتائیں، رسول نے اپنے شکم پر پتھر باندھے ہیں. یہ اسلام ایسے نہیں پہنچ گیا اتنے آرام سے ہمارے پاس، ہم نے تو انگلی پہ سوئی بھی نہیں چبھوائی آج تک اسلام کی خاطر. ذرا سی کوئی کام اگر ہمیں دین کی وجہ سے مشکل پڑ جاتی ہے تو ہماری چیخیں نکل آتی ہیں کہ یہ کیا ہو گیا مولانا صاحب، یہ کیا ہو گیا زندگی میں، وہ کیا ہو گیا. رسول محبوب پروردگار ہے. کنتو کنزن مخفیاً، حدیث قدسی ہے کہ میں چھپا ہوا خزانہ تھا، میں نے چاہا پہچانا جاؤں، میں نے رسول خدا کو خلق کیا اس کے نور کو. وہ رسول شکم پر پتھر باندھ کر شیب ابی ابنِ طالب کے اندر اپنے آپ کو بچا رہا ہے. عزیزان محترم، ہم نے کیا سختیاں جھیلی ہیں، ہمارے زندگی میں ذرا سا امتحان آ جائے ہم سے برداشت نہیں ہوتا، ہماری چیخیں نکل جاتی ہیں، ہم کفر پہ آ جاتے ہیں. ایسی ہستی کہ جس نے اس وقت رسول کو بچایا ہو. عزیزان محترم، آج اس ہستی سے متصل اور توسل کرنے کی رات ہے، کیونکہ اس دور کے اندر حضرت ابو طالب نے اپنے ہر طریقے سے اسلام کی نصرت کی، اور پھر اسی کے فرزند نے ہر دور کے اندر اسلام کی نصرت کی. یہ ایسے نہیں تھا کہ وہاں چھپ کر وہ اسلام کی حمایت کرتے رہے اور یہاں علی کی تلوار نے معاشرے اور میدان میں کھڑے ہو کر اسلام کی نصرت کی ہے. اور اس کے بعد علی کی اولاد نے ہر طور میں اپنے آپ کو قربان کر دیا مگر اسلام کے پرچم کو نیچے نہیں ہونے دیا. آج روز شہادت تھا, کل شب شہادت تھی, ہمیں توفیق ہوئی آج روز شہادت تھا امام موسیٰ کاظم علیہ الصلوۃ والسلام کا. اللہم صلی اللہ محمد و آل محمد. امام آپ کیا سمجھتے ہیں جو امام نے 14 سال سختیاں برداشت کی, سختیاں کیوں تھی اتنی برداشت؟ کیونکہ امام فرماتے ہیں کہ یہ جو اپنے آپ کو کہتا ہے کہ علی کا شیعہ ہے, ہم ان کو دیکھ رہے ہیں کہ کئی عرصے سے بیٹھے ہوئے ہیں اور اپنی زبانوں سے صرف اپنے آپ کو علی کا شیعہ کہتے ہیں. علی کا شیعہ وہ ہے کہ جو اپنے قول اور کردار میں ایک جیسا ہو. یہ امام فرما رہے ہیں, یہ امام نے فرمایا کہ وہ ہمارا ماننے والا وہ ہے کہ جس کا آج اس کے کل سے بہتر ہو. وہ میرا کتنا آج کل سے بہتر ہے, کتنا میں نے محاسبہ کیا ہے, کتنا میں محاسبہ کر رہا ہوں. میں نے پہلے بھی کیا, میں پہلے بھی آپ کی خدمت میں آرزو اور آتا جاتا رہتا ہوں. میں نے کہا خوب روایتی باتیں میرے سے نہیں ہوتی ہیں, وہ آپ پورا سال سنتے بھی رہے اگر کہیں اور سے سن لیا کریں, نہیں ہو تو انٹرنیٹ لگا کے سن لیا کریں. کیونکہ ہم لوگ اب روایتی باتوں سے باہر آ جائیں, ہمارے ہی شیعوں کے اعمال کی وجہ سے 14 سال ایک امام زندان میں رہا ہے. اس میں تعارف اور تکلیف کی بات نہیں ہے عزیزان محترم, اس میں ہمارے اعمال کی وجہ سے, شیعہ کے عمل کی وجہ سے 14 سال امام زندان میں رہا. کہاں تھے شیعہ؟ 3 دن جنازہ بغداد کے پل پر رکھا رہا, کہاں تھے؟ آج 1100 سال سے حسین کا بیٹا غیبت کے پردے میں ہے. کس کی وجہ سے ہے؟ اب آپ بولے نہیں میری وجہ سے تو نہیں ہے, آپ کی وجہ سے. ہمارے لیے دوسروں پہ انگلی اٹھانی تو بڑی آسان ہے. میں خود اپنے اندر مشکل دیکھ رہا ہوں, میں بہت سی جگہ پر دنیا کو دین پہ ترجیح دے دیتا ہوں, میری وجہ سے امام نہیں آ رہا. میں آپ کو کیا کہوں گا؟ جتنی میں حدیثیں پڑھتا صبح شام ہوں, میں مشکل میں ہوں اور میری مشکل کی وجہ سے وہ غیبت کے پردے میں انتظار کر رہا ہے کہ یہ کب صحیح ہوں گے. یہ جب صحیح ہوں گے تو آئیں گے, ورنہ جو ابھی تک ہوا اماموں کے ساتھ اس کے ساتھ بھی وہی ہوگا. تو اللہ نے کہا ہے کہ میں ایسا نہیں ہونے دینا, جب تک لوگ آمادہ نہیں ہوں گے امام نہیں آئیں گا. عزیزان محترم, اس سخت دور میں مکہ کے جس طرح حضرت ابو طالب نے, ہمیں تاریخ اسلام یہی تو سکھاتی ہے کہ ہر دور میں مشکلات بھی تھیں, سختیاں بھی تھیں, کہیں ہر چیز اوپن تھی, کہیں چیز سخت تھی, مگر اسلام کی نصرت سے پیچھے نہیں ہٹے لوگ. خوب ہم ہر جگہ ہر ملک میں دنیا کے ہر خطے میں الگ الگ سسٹم ہے, الگ الگ نظام ہے, خوب وہاں پر رہتے ہوئے ہم اسلام کے لیے کیا کر رہے ہیں؟ میں فردی طور پر اسلام کے لیے کیا کر رہا ہوں؟ آج آپ حضرت ابو طالب علیہ السلام کی وفات کے لیے آئے ہیں. یہ وہ شخص ہے کہ جس نے اپنے وجود سے, اپنی جان سے, اپنی مال سے, جب سے رسول خدا ان کو سونپے گئے تھے اس وقت سے رسول خدا کی حفاظت کی ہے, رسول خدا کے پورے وجود کی حفاظت کی ہے, پورے وجود کی, ایسا نہیں کہ کسی ایک چیز کو بچایا ہو, نہ, پورے وجود کی رسول خدا کی حفاظت کی. اپنے کاروبار تجارت کے سلسلے میں شام جا رہے ہیں, رستے میں جب ایک مسیح کے پاس سے گزرے, جب اس نے دیکھا دور سے کہیں کوئی کاروان ہے کہ جس کے اوپر بادل کا سایہ ساتھ ساتھ چل رہا ہے, اس نے سب کو دعوت پہ بلایا اپنے چرچ میں کہ یہاں کھانے. جب سب آ گئے تو ان کو چھوڑ دیا, ان کو نہیں لے کر آئے. تو یہ سب جب آ گئے بڑے بڑے لوگ, تو اس نے دیکھا کہ بادل نہیں ہلا اپنی جگہ سے. کہا کہ آپ کسی کو چھوڑ کر آئے ہیں کاروان میں؟ کہا ایک بچہ ہے. کہا اس کو بھی بلائیے. جب وہ آیا تو دیکھا, اور وہ بہت بڑا جو تھا وہ راہب تھا, اس نے نشانیاں کتابوں میں پڑھی ہوئی تھی, उसने जब ये चेहरा देखा नौरानी तो वो समझ गया, वो अलग से एक कमरे में लेकर गया हजरत अबू तालिब के साथ और जाकर मोहर नबूवत को देखा उसने। अल्लाहुम्मा सल्ले अला मुहम्मद व आले। तो क्या कहा हजरत अबू तालिब से कि कहा कि इसको यहीं से वापस ले जाए क्योंकि इसके चेहरे और इसकी सारी निशानियां जो बता रही हैं और दुश्मन पहले से इंतजार कर रहा है, दुश्मन इंतजार कर रहा है। इस ये जो नूर था जो हजरत इब्राहिम की औलाद से हजरत अब्दुल मुतलिब तक और फिर हजरत अब्दुल्ला और फिर रसूल खुदा तक आया, उस वक्त लोगों ने आसमान से इस नूर को आते हुए देखा था। वो इंतजार में थे, वो उस इंतजार में थे कि ये नबी हमारे कौम में आएगा। नहीं आया, जब नहीं आया तो उनसे तो बर्दाश्त नहीं होना था, तो कहा कि इसको वापस ले जाए। वहां पर हजरत अबू तालिब ने अपना सब कुछ छोड़ा और अपने भतीजे को वापस लेकर गए। ऐसे नहीं आसान जिंदगी के मराहल को गुजारना इस्लाम की खातिर, पूरे वजूद की हिफाजत की। जब उनके वालिद बुजुर्गवार हजरत अब्दुल मुतलिब ने ये ड्यूटी दी कि ये अब आपकी जिम्मेदारी है इसको बचाना, कम से कम दो चीजें तो लेके उठे आज की रात, एक किसी यतीम की कफालत, एक इस्लाम की नुसरत के लिए कोई एक काम, कम से कम आज की रात ये दो चीजें लेके जाए। हजरत अबू तालिब ने, वो रसूल खुदा यतीम थे और यतीम के लिए कितनी हदीसें आई हैं हमारे माशरे में, हमारे पास कितने यतीमों की हम कफालत करते हैं, हमारे अपने खानदान में कई यतीम होंगे, हमारे अतराफ में कई यतीम होंगे, हमारे हमसाये में कई यतीम होंगे, नहीं तो माशरे में आपके सामने है, कितनों के सर पे हमने आज तक हाथ फेरा। जबकि यतीम के हाथ सर पर फेरना, जितने उसके सर पर बाल हैं उतना इंसान जहन्नम की आग से महफूज हो जाता है। आसान है जाने मतलब, दीन बड़ा आसान सा है, हमने मुश्किल बना दिया है दीन को। हर शख्स हमारे पास आता है, मौलाना साहब तस्बीहें दे दें, दुआएं दे दें, ये दे दें, वो दे दें। आयतुल्ला खुई रिजवानुल्लाह ताला अलैह कि आपकी सलवात उनके दर्जात में इजाफा फरमाए, अल्लाहुम्मा सल्ले अला मुहम्मद। मर्जे बुजुर्ग जहान का मर्जा उस वक्त वो क्या फरमाते हैं, कहते हैं कि जो वाजिबात हैं ये जमीन की तरह हैं और ये जो मुस्तहबात हैं ये उस जमीन पर काश्त हैं। हमने जमीनें तो खरीदी नहीं हुई है, हम सब मुस्तहबात के चक्कर में ज्यादा हैं, ये करवा लो, ये दुआएं पढ़वा लो, ये कर लें, वो कर लें। भाई जमीन तो खरीदें, जमीन क्या है, जमीन वाजिबात है, वाजिबात तो अदा करें। वाजिब हमसे अदा नहीं होता, वाजिब सिर्फ वाजिब नमाजें नहीं है अजीजाने मोहतरम, माँ बाप की खिदमत करना वाजिब है, हमसायों के लिए ये करना, हमसाये का ख्याल करना, उसका ये ख्याल करना, अपने आप को मुहरमात से बचाना, हराम कामों से अपने आप को बचाना, हलाल रिस्क कमाना, अपने घर को नान नफका देना, ये वाजिबात है। ये वाजिबात मुझसे अदा नहीं होते, हक देना, जब मुझे कोई चीज है तो मुझे उसको अदा करना नहीं। जमीन खरीदेंगे तो फिर उस पर बीज या कोई भी फसल लगाई जाएगी, बस तस्बीह दे दें मौलाना, वजीफों का दीन हो गया हमारा, वजीफा दे दें कोई अजाने मात्रा। मेहनत करें इंसान, शॉर्टकट चाहिए। बच्चा भी ये कहता है मां साहब दुआ करें पेपर देकर आते, बेटा पढ़ाई की थी, पढ़ाई करेंगे तो मेहनत के साथ दुआ जरूरी होती है, मेहनत की नहीं है अभी दुआ देते। हम भी जब अपने जमाने दौरे जब हम पढ़ा करते थे कॉलेज में स्कूलों में, हम भी रात को तस्बीहें पढ़ते रहते थे, काज की सही तरह दूसरी किताब पढ़ ली होती केमिस्ट्री की, हम कहते थे कि ये पढ़ते रहते हैं, जब दूसरे दिन पेपर कैसे हल होगा। हाँ आपने मेहनत की हो, फिर उसके बाद जब आप इम्तिहान में बैठे तो तस्बीह हजरत सैयदा पढ़े, वो जो आपने पढ़ा होगा वो सब आपको याद आ जाएगा। कमाल ये है कि पढ़ा होना जरूरी है, मेहनत कर, मेहनत नहीं है। जवान आजकल का शॉर्टकट के चक्कर में रातों रात मिलीनियर हो जाऊं मैं, बिना जो दुनिया भी ऐसी है, सोशल मीडिया सब कुछ, टीवी ड्रामे करोड़ों की जायदाद। हाँ टीवी तो गरीब का तो कोई ड्रामा ही नहीं बनता आजकल, जो शख्स दिखाया जाता है 500 करोड़ों का बिजनेस, इतने करोड़ों का बिजनेस, इतने करोड़ों का, जिंदगी में कभी ऐसे नोट भी नहीं देखे होंगे किसी ने, और वही हमारे जहनों के अंदर है। हम भी यही सोचते हैं बस ये बड़ी बड़ी मर्सिडीजें ले लें, ये ले लें, वो ले लें, जबकि माशरा जीजा ने उतना बैलेंस से चलता है। माशरे में मोची की भी जरूरत है, माशरे में बढ़ाई की भी जरूरत है, माशरे में धोबी की भी जरूरत है, माशरे में हर काम की जरूरत है। अगर सब एक ही जैसे हो जाते तो काम कौन करेगा? खुदा का निजाम है, दीन इस्लाम इज्तमाईयत का दीन है, मदनी दीन है। लेकिन मेहनत करे, जो शख्स मेहनत करेगा, कोई भी शख्स हो, आज आपके सामने हम कहते हैं जी वेस्ट ने ये कर दिया, वो मेहनत कर रहा है, वो अपने सुबह जब काम से निकलता है वो मेहनत करता है, अब चाहे उसके बाकी दिन कैसे भी हो, लेकिन वो अपने 5 दिन मेहनत करता है, अपनी सीट पे बैठा है तो मेहनत करता है। हमारी तरह नहीं, ऑफिस जाएगा तो ये व्हाट्सएप या मोबाइलों पे लगा रहेगा, फिर बोलेगा यार काम मौलाना साहब काम नहीं होता, ऑफिस वाले तंग बड़ा करते हैं। हम कहां से तंग करेंगे? बच्चा कहता आजकल हमसे ये नहीं हो रहा वो नहीं हो रहा, बेटा अपने सब्जेक्ट में आपने कितनी एक्स्ट्रा किताबें पढ़ी, अगर आप फिजिक्स केमिस्ट्री मैथ्स पढ़ते थे, नई डेवलपमेंट रिसर्च को आपने कितना देखा दुनिया में हो रही है, आप 4 किताबें सिलेबस की किताबें पढ़कर कभी भी इंसान क्रिएटिव नहीं बनता, गुलाम बनता है। ये तो किताबें गुलाम बनाने के लिए, आपको अगर आपको कमाल करना है तो एक्स्ट्रा पढ़ना पड़ेगा, एक्स्ट्रा पढ़े चीजें, और आजकल आपके सब फिंगर टिप्स पर है, आप सारी रिसर्च फिंगर टिप्स पर है, लेकिन कौन मेहनत करे, कौन जहमत करे? मेहनत नहीं करेंगे अजदाने मोहतरम वहीं खड़े रह जाएंगे। इंसान ने कितनी मेहनत की, हमारे एक दोस्त थे मुझे कहने लगे मौलाना साहब हम तो जिस जमाने में पढ़ते थे उस जमाने में ये इतनी चीज़ें नहीं होती थी, मार्केटिंग, हम तो टेक्निकल आदमी थे, लेकिन अब बड़ी मुश्किल हो गई है। अब हम जिस कंपनी में, वो कहते हैं प्रेजेंटेशन बना के दो, अब हम लोगों को भी जो है वो पावर पॉइंट पढ़नी पड़ती है, पढ़कर प्रेजेंटेशन बनानी पड़ती है। क्यों? कहते मौलाना साहब जरूरत बन गई है, अगर नहीं डिलीवर कर पाएंगे तो फारिग हो जाएंगे। ऐसे ही है, अगर आप अपनी आने वाली नस्ल को, कौम को, या अगर आप खुद अपने आप को अपग्रेड नहीं करेंगे, अब तो मोबाइल को अगर आप उसको सिस्टम को अपग्रेड नहीं करें तो नई एप्लीकेशन डाउनलोड नहीं करता, वो कहता OS पुराना हो गया आपका नया डालें। ये भी उन्होंने नया चक्कर लगाया, थोड़े थोड़े दिनों बाद नया करते रहते हैं, और हम भी इसी नए के चक्कर में, वो कंपनी तो अमीर हो गई हम गरीब होते जा रहे हैं, वो तो अमीर हो रही है वो तो हर दफा फेंक रही है, मैं क्यों नहीं बना रहा कुछ? हम जो इतने सारे यहां बैठे हुए हैं, हम में से कितनों ने कोई ऐसी एप्लीकेशन बनाई आज इस स्मार्टफोन के लिए कि जो आज मेरी कौम या मेरी नस्ल को या मेरे जवानों को फायदा देती? लम्हा फिक्रिया है, मौलाना साहब कर दे सब कुछ, सारा काम जब मौलाना नहीं करना है भाई तो फिर जन्नत में इसी को जाने देना, टेंशन क्यों है फिर, इसको जाने दे जन्नत में। नहीं अजदान, मेहनत करे, आने वाली नस्ल को पढ़ाए, मेहनत करे, टाइम इन्वेस्ट करे इस बच्चे के ऊपर, आपकी इन्वेस्टमेंट है जो कल रंग लाएगी। पैसा इन्वेस्टमेंट नहीं है, टाइम इन्वेस्टमेंट है। कुछ सीखें हजरत अबू तालिब से, कैसी औलादें दी इस्लाम को, क्या दिया इस्लाम को, यानी पूरा इस्लाम आले इमरान के उस पर बैठा हुआ है। आले इमरान अल्लाह सल्ले अला मोहम्मद। 2 ऐसी शख्सियतों की तरबियतें की हजरत अबू तालिब ने, एक रसूल खातिमुल अंबिया, एक अली वलीउल्लाह। 2 बच्चों की तरबियत ऐसी थी, अबू तालिब आगोश में पाला, बड़ा किया। यही तो वजह थी कि जब गए तो 1 साल रसूल ने गम मनाया, आसान नहीं है ये, 1 साल गम मनाया। हजरत हम उस सख्ती के दौर को देखें, اس حالات میں کیا دیا دنیا کو، بشریت کو کیا دیا، میں نے کیا دیا؟ میں بھی تو انسان ہوں نا، میں مگر میں انسان نہیں ہوں، میرے دو آنکھیں دو کان ہاتھ نہیں ہیں، میں سوچتا نہیں، میں فکر نہیں کرتا. کھانے میں تو میں اتنی سوچ لگتا ہوں کہ یہ نہیں کھانا وہ نہیں کھانا، اس کا ذائقہ اچھا نہیں ہے اس کا ذائقہ اچھا نہیں ہے. اور سننے اور بولنے اور کرنے میں میں یہاں پہ میں سائلنٹ ہوں. نہیں مولانا صاحب میرا کیا کام، میں تو مولانا صاحب سمے کیا مولانا صاحب، دنیا میں ہونے میں جو ہو رہا ہے، روزے قیامت بھی جب ہو رہا ہوگا تو پھر وہاں پہ مت بولیے گا کچھ، وہاں بھی یہی ہوگا، ہو رہا ہو ہونے دیجیے گا. عزیزان تھوڑا سا ہلیں، محنت کریں، اور جو محنت کرتا ہے عزیزان محترم، چاہے وہ کوئی شخص ہو، چاہے وہ لیبر ہو، چاہے وہ مینیجر ہو، چاہے وہ سی او ہو، کوئی بھی ہو، وہ جو محنت کے لیے اپنے قدم اٹھاتا ہے خدا اس کا ریوارڈ دیتا ہے. خدا کبھی بھی کسی کی محنت کو ضائع نہیں کرتا. چاہے وہ بچہ محنت کر رہا ہو، چاہے وہ جوان اپنے اسکول میں پڑھا ہو، ہو سکتا ہے کہ وہ بولے میرا گریڈ اچھا نہیں آیا، ہو سکتا ہے میرا جی پی اچھا نہیں آیا، مگر خدا کہیں اور اس کو کمپلسیٹ کرے گا اگر محنت کی ہے تو. آپ نے اپنی زندگیوں میں دیکھا ہوگا کہ آپ نے ایک جگہ بڑی محنت کی لیکن اس ٹائم کچھ نہیں ملا آپ کو، لیکن اس کے کچھ عرصے کے بعد کہیں اور سے آپ کو رزلٹ آیا. آتا ہے، خدا کسی پر نہیں چھیڑتا، کوئی بھی چیز چھوڑتا ہی نہیں ہے وہ، لیکن خدا سے مانگنے کا طریقہ آنا چاہیے. شب جمعہ ہے، شب مغفرت ہے، شب دعا ہے، دعا مانگنے کا طریقہ آنا چاہیے. وہ محنت کر لی سب ہو گیا، اب آگے کام نہیں ہو رہا، کیا کرے؟ وہ دعا کرے. لیکن دعا کیسے کرے؟ آغا پناہیان کہتے ہیں کہ ہم لوگ دعائیں کیسے کرتے ہیں؟ ہم ایسے کرتے ہیں، پروردگار تو نے گھر نہیں دیا، پروردگار گاڑی نہیں دی، پروردگار یہ نہیں ہے وہ نہیں ہے. کہہ رہے ہیں یہ کیا طریقہ ہے مانگنے کا، یہ بے ادبی ہے اس کی ذات اقدس کی بارگاہ میں. مگر اگر آپ نے مجھ سے کوئی کام کرانا ہو یا میں نے آپ سے کچھ کام کرانا ہو تو میں پہلے کیا کروں گا؟ میں کہوں گا بڑا آپ کا شکریہ، آپ نے گھر پہ بلایا، پچھلی دفعہ جب آیا تھا آپ نے کھانا کھلایا، بہت شکریہ. پھر شکریہ کے بعد میں بولوں گا کہ ابھی مجھے آپ سے کیا کام ہے. دنیا میں تو میں منہ میرا تھک نہیں رہا اگر کوئی ذرا سی میرا کام کر دے، اور خدا کی بارگاہ میں یہ نہیں ہے وہ نہیں ہے. پہلے انسان یہ تو کہے پروردگار تیرا شکر گزار ہوں، تو نے سالم بدن دیا، تو نے سالم اولاد دی، تو نے آنکھیں دیکھنے کو دی، تو نے کان سننے کو دیے. وہ کہتے ہیں یہ لسٹ اتنی لمبی ہے کہ اگر تم کہتے رہے تو زندگی یہیں ختم ہو جائے گی، اتنی لمبی لسٹ ہے، لیکن پھر بھی کچھ تو کہے خدا کو، شکر گزار ہوں تیرا پروردگار، تو نے آج کے دن مجھے اس قابل سمجھا کہ میں تیری بارگاہ میں بیٹھا ہوں. یہ نعمتیں الہی ہے، خود اس کی بارگاہ میں چلے جانا اس کا کرم ہے کہ کروڑوں میں سے اس نے آپ کو چنا ہوا ہے کہ آؤ میری بارگاہ میں آؤ، بیٹھو، مجھ سے مانگو مانگو. پھر اس کے بعد انسان پروردگار، اور وہ بھی عزیزان محترم، کیسے مانگے اس سے؟ پروردگار تو جانتا ہے میری ضرورت کیا ہے، مگر یہ بھی تو جانتا ہے کہ میرے لیے فائدے مند کیا ہے. میں تو علم نہیں رکھتا اپنے لیے، میں تو اس بچے کی طرح ہوں کہ جو آگ میں ہاتھ مار رہا ہوتا ہے. بچے کو آپ بولے نا بیٹا نہیں، اس کو کیا پتا، وہ تو جائے گا وہ چولہے کے آگے، اوون کے آگے، وہ تو اپنے الیکٹرک کے سوئچ ہیں وہاں پہ، اس کو کیا پتا. میں وہی بچہ ہوں عزیزان محترم کہ دنیا کی ہر چیز کو جو میرے لیے نقصان دہ ہے مگر میں طلب کر رہا ہوں. یہ خدا ہے جو نہیں چاہتا مجھے برباد کرنا، مجھے بچا دیتا ہے. اور بعض اوقات مجھے کئی عرصے کے بعد وہ حکمت نظر آتی ہے کہ یہ میرا کام کیوں نہیں ہوا تھا. یہ اس کا لطف ہے عزیزان محترم. پروردگار قرآن میں کہہ رہا ہے ادونی استجب لکم، تم مانگو مجھ سے میں تمہیں عنایت کروں گا. مانگو، خود کہہ رہا ہے مانگو، تو کیوں نہیں مانگے مجھ سے؟ علامہ طباطبائی اسی آیت کی ذیل میں جب تفصیل المیزان میں بیان کرتے ہیں، کہتے ہیں روز قیامت میں انسان کو بہت سارے ریوارڈ ملیں گے، اجر ملیں گے، تو انسان پریشان ہو جائے گا کہ یہ کہاں سے آ گیا، یہ تو میں نے عمل نہیں کیا تھا. تو کہا یہ وہ دعائیں ہیں جو تم نے مانگی تھیں مگر پوری نہیں ہوئی، اس کے بدلے میں خدا نے اجر دیا ہے. اللہ اکبر یا رسول اللہ یا اللہم صلی علی محمد و آل محمد. وہاں وہ شخص کھڑا ہوا کیا کہے گا کہ کاش میری دنیا میں کوئی بھی دعا قبول نہ ہوئی ہوتی. عزیزان محترم, ہم سمجھنے کی کوشش کریں, ہم اپنے اور اس کے رابطے کو محکم کریں. شب جمعہ ہے, اس لیے اس رات کو اتنی اہمیت دی گئی ہے کہ دعائیں مانگو, مفاتیح الجنہ کھولے. آج کی شب کی دعائیں, میں یہ نہیں کہتا کہ آپ بیٹھے ہوئے پیج پلٹتے رہے, نہیں, تھوڑی سی دعا پڑھیں لیکن اپنی سمجھ کے ساتھ پڑھیں. یہ سمجھیں کہ پڑھ کیا رہا ہوں. یا من ارجو ہو لکل خیر, ماہ رجب کی دعا ہے جو ہر نماز کے بعد, واہ من سخت ہو کل, یعنی انسان کو پتا ہے کہ میری امیدوں کو پورا کرنے والا کون ہے. عزیزان محترم, میرے وجود اور میرے درمیان جو سب سے زیادہ قریب ہے وہ پروردگار ہے, یعنی مجھ سے بھی زیادہ میرے قریب ہے. تحمل کیجئے گا اس جملے کو, یعنی مجھ سے زیادہ میرے قریب ہے. قرآن میں ہے کہ میں شیرک سے بھی زیادہ تمہارے قریب ہوں. قریب ہے, وارثہ کہتے ہیں شیرک وستا سولی چڑھیا, یار جی میں چاہے اویں کرتا. شیرک کے قریب بیٹھا ہے وہ, یعنی اتنا قریب ہے میرے, میری ہر چیز جانتا ہے, میری خلقت سے پہلے سے میرا علم رکھتا ہے, میری آخرت تک کی منازل کو وہ جانتا ہے, ہر چیز اسی کے پاس ہے. ان اللہ علی کل شئی قدیر. لیکن میں اس کو محسوس تو کروں اپنے وجود سے. اصل میں اپنی زندگی میں دیکھ نہیں پا رہا خدا کو. اب آپ بولیں گے خدا کو کیسے دیکھ سکتے ہیں مولانا صاحب, مگر میرے مولا امام حسین علیہ السلام نے ارشاد نہیں فرمایا, اندھی ہو وہ آنکھ جو تجھے نہ دیکھ سکے. مولا کائنات کا امام حسین کے دوارا رفع میں ہے کہ پروردگار. عزیزان محترم, کہاں سے دیکھوں گا میں؟ اس آنکھوں سے دیکھوں گا؟ اندر کی آنکھ سے دیکھنا ہے. لیکن اندر کی آنکھ کیسے دیکھے گی؟ جب آپ اس کے آگے سے پردے ہٹائیں گے. وہ پردے کب ہٹیں گے؟ کہ جب آپ اس کو صاف کریں گے. دنیا کا کوئی ویکیوم کلینر یا کوئی ڈٹرجنٹ آپ کے قلب کے میل کو صاف نہیں کر سکتا. ذکر نور, ذکر ہے جو اندر صاف کرے گا. عزیزان محترم, مجھے نہیں پتا کہ اتنی میں عرصے سے جو کتابیں پڑھی, جو بھی پڑھی, بہرحال کیا پڑھی, میں نے بھی کیا پڑھی, میں جانتا ہوں, مگر ان سے مجھے نہیں پتا میرے دل کی کالک اور سیاہی ختم ہوئی نہ ہوئی, مگر میری داڑھی کی سیاہی ختم ہوتی جا رہی ہے. کیونکہ درد اور غم ہے عزیزان محترم, جتنا معاملہ قریب ہوتا جا رہا ہے مجھے شدت سے احساس ہوتا جا رہا ہے کہ میں کتنا وقت آخرت کو دے رہا ہوں اس دنیا میں. عزیزان محترم, کبھی کبھی دل چاہتا ہے پھٹ پڑے انسان تنہائی اور خلوت میں بیٹھ کر کہ قبر سے پہلے قبر کو یاد کروں میں. کوئی مدد نہیں کرے گا عزیزان محترم اس قبر کے اندر. میرا مولا کائنات کہتے فرماتے ہیں, اللہم انی اسلوکا یوم لا ینفو, کہ پروردگار میں تجھ سے سوال کرتا ہوں اس دن کا جس دن کوئی چیز نفع نہیں دے گی سوائے قلب سلیم کے. ماؤں بہنوں کے بہن کچھ نہیں کر پائیں گے, مجرم اپنے پیشانیوں سے پہچانے جائیں گے. خوف ہے, خوف ہے. ایک شخص کا غلام تھا, اسے کہا کہ تمہارا غلام جو ہے وہ چوری کرتا ہے. उसने गुलाम को बोला था भाई तुम तो कुछ भी करो, मुझे एक एक सिक्का चाहिए धर्म का हर रोज। कहा कि तुम्हारा गुलाम चोरी करता है। कहा क्या चोरी करता है? कहता रात को कब्रिस्तान में कफन चोरी करता है, तभी तो तुम्हें वो सिक्का देता है। उसने कहा अच्छा। उसने पीछा किया, रात को गया अपने गुलाम, उसने देखा कि वाकई वो कब्रिस्तान गया। उसने देखा कि कब्र खुदी पड़ी है। उस कब्र चला गया, उसको और यकीन हो गया। लेकिन ये पीछे हटकर जब इसने जाकर देखा तो वो गुलाम उस कब्र के अंदर खुदा की इबादत कर रहा है, सजदे में गिरिया कर रहा है और सारी रात इबादत करता रहा। और सुबह उठा और कहने लगा, परवरदिगार मैंने तेरी इबादत की है, तू मालिक है, मगर मेरी दुनिया का जो मेरा मौला है वो मुझसे एक सिक्का मांगेगा। कहता उसका कहना ये था, उसके हाथ पे सिक्का आ गया। वो अपने रब की इबादत करता था, खुदा खुद उसको दे देता था। अज़ीज़ाने मोहतरम, मैंने अपनी जिंदगी में, आपको पता है ना, इंसान जब तक कयामत नहीं आएगी इंसान कब्र यानी आलम बरज़ख में है, और आलम बरज़ख में मामला बड़ा सख्त है। मैंने अपनी जिंदगी में कितना वक्त गुजार रहा हूं उस आलम के लिए। यह तो बोले मेरा ईमान नहीं है, या तो आप बोले मेरा ईमान नहीं है तो मैं बात ही नहीं करूं आपसे, लेकिन आप बोले नहीं ईमान है, कब्र में जाना है, कयामत तक एक जगह पर रहना है जहां कोई यार मददगार नहीं होगा। दफना कर चल दिए, न दुआ न सलाम, जरा सी देर में क्या हो गया जमाने को। अज़ीज़ाने मत, इंसान जो दुनिया में कर रहा होता है क्या कर रहा होता है? मौलाए कायनात हजरत अली इब्ने अबी तालिब अलैहि सलातो सलाम, अल्लाहुम्मा सल्ले अला मुहम्मद, मौला कहते हैं कि मुख्तलिफ आमाल हैं तुम्हारी जिंदगी के, राबते हैं जिंदगी के, जो तुम्हारे साथ मुख्तलिफ मराइल तक हैं। हाँ, पहला कहा, पहले ये तुम्हारे दुनिया के मामलात हैं सारे, खूब ये जब तुम दुनिया से चले जाओगे तो ये मामलात सब खत्म हो जाएंगे। कहा दूसरी तुम्हारी औलाद है, ये कब तक तुम्हारे साथ रहेगी? ये तुम्हें तुम्हारे कब्र तक दफनाने तक तुम्हारे साथ रहेगी, और ये भी चली जाएगी। कहां मगर एक चीज है जो तुम्हारे साथ जाएगी, वो है तुम्हारा अमल, वो तुम्हारे साथ ताक कयामत रहेगा। अब ये हमारे ऊपर है कि वो कौन सा अमल लेकर हम कब्र में जा रहे हैं। अच्छा लेके जाएंगे तो कब्र जो है वो बहिश्त के बागों में से एक बाग है, और अगर खुदा ना खास्ता गलत ले गए तो फिर जहन्नुम की वादियों में एक खिड़की है कब्र आपके सामने। इतने लोगों को आपने दफनाया होगा अपनी जिंदगी में, कभी तवज्जो की खड़े होके कब्रिस्तान में? मैं एक दफा एक दोस्त की वालदा के बरल शबे जुम्मा है, अपने भी सब मरुमीन, मेरे मरुमीन, सबके मरुमीन के लिए एक सलावात पढ़ दे मोहम्मद वाले, तो मैं कब्रिस्तान गया, वालदा की उनके इंतकाल हो गया था, मैं फातिहा पढ़ने साथ गया, अचानक से मैंने गर्दन घूमी पिछली तरफ तो देखा कुछ कब्रें खुदी पड़ी थीं। एक लम्हा उस कब्र से मेरे जहन में ये ख्याल आया, कहा कि बुखारी साहब एक दिन आपने भी लेटना है। आप यकीन करें मेरे हालत खराब हो गई थोड़ी देर के अंदर। क्यों? क्योंकि मैंने अपने आप को खाली हाथ पाया। खाली हाथ, खाली हाथ क्या बात करूंगा कब्र में जाके? मैं क्या कर रहा हूं मैं इस दुनिया के अंदर इस कब्र को रोशन करने के लिए? घरों में तो मैं बड़ी अच्छी महंगी महंगी लाइटें लगा रहा हूं, मोबाइल ही मुझे अच्छे चाहिए जिसकी रोशनी अच्छी हो, कलर अच्छे हो, कैमरे अच्छे हो। उधर क्या काम आएगा? उधर कौन सी चीज काम आएगी? अज़ीज़ाने मोहतरम खुद सोचें, आप जानते हैं मुझसे ज्यादा, मुझे बताने की जरूरत नहीं। यतीम की कफालत एक ऐसा काम है जो जहन्नुम की आग को कम कर देगा, याद रखिएगा। आज एक चीज लेके जाए, मैं बार बार इसलिए कह रहा हूं कि कुछ हर रोज लेके उठे। सब तो नहीं कर सकता, सब तो मैं भी नहीं कर सकता जो गुफ्तगू कर रहा होता हूं, खुदा करे कि अमल करूं, लेकिन कोई एक चीज तो ले जाओ कहीं से, तो बोलूं हाँ मैं हजरत अबू तालिब अलैहि सलाम का मानने वाला था। क्यों मानने वाले थे? क्योंकि यतीम की कफालत की, मैं भी यतीम की कफालत करूं। कोई कफालत कर ले, किसी बच्चे की स्कूल की फीस दे दें, किसी एक बच्चे के महीने का खर्चा दे दें, कुछ नहीं तो उसको यूनिफॉर्म दें। अजीजाने मोहतरम, लोग बड़ी कसमा कुर्सी में दुनिया में रह रहे हैं, क्योंकि मैं ठंडी ठंडी मशीनों में बैठता हूं सुबह शाम में, मुझे महसूस नहीं होता, दर्द को महसूस करना पड़ता है। अजीजाने मतलब ये बुद्धिस्ट जो था, ये जो बुद्धिस्ट मजहब है कि जो इस टाइम दुनिया में जो है वो स्पिरिचुअल और बहुत जो है वो मेडिटेशन के लिए लोग उस पर कन्वर्ट हो रहे हैं, ये खुद एक बादशाह का बेटा था, महल में रहता था, इसे पता ही नहीं था दुनिया में बाहर। एक दिन ऐसे गलती से बाहर चला गया, इसने देखा जनाजा जा रहा है, उसने बोला ये क्या है, बोला बंदा मर गया, उसे पता नहीं था मौत क्या होती है। वो आगे क्या देखा, कुछ लोग गुर्बत की हालत में, उसने ये क्या है, कहा कि लोग परेशान हैं, गरीब हैं, मुफलसी में, यानी उसे पता ही नहीं था कि क्या है। उसने छोड़ दिया सब कुछ, उसने कहा कि जब तक ये दर्द नहीं देखेगा इंसान तो फिर करेगा कैसे, दर्दों को पहचानना जरूरी है। तभी तो वो बैठ गया एक दरख्त के नीचे, और जो उनके बहरल मजहब में है वो निर्वाणा पे पहुंच गया। अजीजाने मोहतरम, हमारे पास तो सुबह शाम कमाल तक पहुंचने के लिए चीजें हैं। हमें इस्लाम नहीं कहता कि तुम एक किनारे पर कोने पर बैठ जाओ, तस्बीहां पढ़ते रहो, सजदे करते रहो, नहीं, माशरे में रहो, जरूरत पूरी करो अगले की, हलाल रिस्क कमाओ, गुफ्तगू सही करो, इखलाक सही करो, मेहनत करो, इसी से कमाल पे जाओगे। अगर तन्हाई के गोशे में बैठना कमाल होता तो मेरा रसूल गारे हिरा से नीचे ना उतरता, ना उतरता। क्या जरूरत है रसूल खुदा को, हजरत जिब्राइल आ रहे हैं, मलाइका आ रहे हैं, और मैं कुर्बान जाऊं उस मोहसिन इस्लाम खातून पर किस दौर की सख्तियों में गारे हिरा तक रसूल के लिए खाना लेके जाती थी। अल्लाह अकबर। मैंने कहा ना ये इस्लाम ऐसे नहीं आया अजीजा ने, बड़े आराम से मिल गया इस्लाम, बड़ी आसानी से मिल गया इस्लाम, तभी तो जहमत नहीं करते कुरान खोलने की, क्योंकि आराम से मिल गया है। पता चलता एक एक आयत नाजिल कैसे हुई थी, तभी तो वो उस दौर में जब कोई एक आयत सुनता था तो वो कहता था मेरे लिए ये आयत ही काफी है। बहुत बड़े बड़े उलमा को जाने में, हम तो खुद सख्त दिल हो गए, जब वो आखिरत की कुरान की आयतों की तिलावत करते थे तो फूट फूट के रोना शुरू कर देते थे, क्यों, चीजों को महसूस करते थे जैसी हैं। वो भी किनारा कशी करना कमाल नहीं है, कमाल माशरे में रहना कमाल है। खूब कमाल करें अजीजाने मोहतरम, दीन यही मांग रहा, क्योंकि जब तक आप एक सोसाइटी डेवलप नहीं करेंगे, जब तक आने वाला जिसका हम इंतजार कर रहे हैं वो कहां आएगा। एक सोसाइटी चाहिए उसको, उसमें आईटी इंजीनियर मैनेजर भी चाहिए, उसमें कंसल्टेंट भी चाहिए, उसमें ई कॉमर्स वाला भी चाहिए, उसमें मैकेनिकल इंजीनियर भी चाहिए, सब चाहिए उसको, उसको लेबर भी चाहिए, हर शख्स चाहिए। मैं अपनी सीवी कितनी अच्छी कर रहा हूं कि वक्त का इमाम मुझे नौकरी देगा। मुहिम यही है कि भाई आप अपनी सीवियां बनाते क्यों, मोहन साहब आपके जानने वाले हैं जरा कंपनी में सीवी, लोग करवाते हैं, वो अगर जो हो सकता है इंसान करता है, आपके पास भी हर कोई आता होगा कि भाई आपके वहां ताल्लुक आते हैं कोई करवा दें। तो ये तो सब यही दुनिया में घूम रहा है ना, वो जिसके लिए कुरान कह रहा हो कि अल्लाह का बाकी है जो आएगा, वो जब आएगा तो पूरी दुनिया में कुरान की हुकूमत होगी। तो क्या मेरी सीवी ऐसी डिजाइन हो रही है कि जो कुरान की हुकूमत एक्सेप्ट करे उसे, ऐसी हो रही है? तो फिर क्या है ये मजलिस है, ये मातम, ये आजादारी, ये शहादत, ये विलादत, ये किस लिए मना रहे हैं हम? इसलिए तो मना रहे हैं कि हम अपनी सीवी सही करें, अपने अमल सही करें, अपने अखलाक सही करें, उस सुन्नत रसूल को अपनी जिंदगी में अपनाएं। अब जरा सी बात करो तो मौलाना साहब ये क्या कह दिया, वो क्या कह दिया, तो भाई फिर आप औजे चले जाते, आप कर लो फिर सारा काम। हर चीज के हम स्पेशलिस्ट नहीं है। अभी मैं आपसे बोलूं कि गाड़ी कौन सी लेनी है तो आप कतन मशवरा नहीं देंगे, मौन साहब मेरा फलाना दोस्त है, वो उसकी एजेंसी है, वो इस चीज में एक्सपर्ट है, वो आपको बताएगा गाड़ी आपने कौन सी लेनी है। अभी मैं किसी को बोलूं मोबाइल, मौन साहब वो दोस्त है, आईटी मैनेजर है, वो बहुत ज्यादा इन है इन चीजों में, वो आपको बताएगा आपने मोबाइल कौन सा लेना है। अभी मैं आपको बोलूं डॉक्टर कौन सा, वो डॉक्टर साहब हमारे जानने वाले हैं, वो आपको बताएंगे आपको दवाई देनी है। दुनिया का हर सब्जेक्ट, हर ऑब्जेक्ट, हर प्रोफेशन में हम उसके एक्सपर्ट की तरफ हैं, लेकिन जहां दीन की बात आती है वहां हम सब मुश्तहद हैं, सब मुश्तहद हैं, मशवरे दे रहे हैं मौलाना को। मैं कहां कहां जाता हूं, मौलाना साहब ये पढ़िए वो पढ़िए, तो आप बताइए आपकी मुश्किलात क्या है, मुझे बताएं मुश्किलात, पढ़ना क्या ये मैं जानता हूं, अगर आपको पता है तो फिर आप हौजे में जाकर पढ़े। नहीं, दो कमरों में सोफों पर बैठकर एसी के कमरों में मुश्तहद पर उंगली उठाना बड़ा आसान है। ये क्या कह दिया, वो क्या कह दिया, आपसे तो हिला नहीं जाता अपने घर से बाहर। दीन की बात कर रहे हैं अजीजान मौत, कुर्बानी दी है लोगों, देखें आप उनके कमरे जाकर जहां ये मुश्तहद रहते हैं किस तरह रह रहे हैं। आप मेरे अमल को देखकर उन पे उंगलियां मत उठाएं, मेरा अमल खराब है, मेरे जैसों के अमल खराब है, इनको देखते हैं तो कहते हैं ये सब ऐसे होंगे। नहीं अजीजाने मोहतरम, वो ऐसे नहीं है, वो अली के नौकर हैं। अल्लाह अकबर, या रसूल अल्लाह, जाने मोहतरम ऐसा नहीं है, समझने की कोशिश करें। व्हाट्सएप, फेसबुक, सब पे हम मुश्तहद बने हुए हैं, कोई बात होती है उसके आगे हमारे जवाब देखें, हमारे फॉरवर्ड देखें, हमारी बातें देखें, आप क्या हो गया हम लोगों को, तो आपस में हम इस तरह दुश्मन एक के हुए हैं कि जैसे, तो इंसान शायद सिनफे दूसरे मुखालिफ का दुश्मन नहीं होता, अपने मजहब में एक दूसरे के अंदर इख्तिलाफ है हमारे, क्यों, क्योंकि असल में हमने दीन को हल्का ले लिया है। सबसे सस्ती चीज दुनिया में हमारे लिए दीन हो गया है, और सबसे ज्यादा जिस पर हम सब डिस्कस कर सकते हैं वो दीन है। इसके लिए हजरत अबू तालिब ने इतनी जहमत की थी, सख्तियों को बर्दाश्त किया, 3 साल शेबे अभी अपने तालिब के अंदर किस भूख और प्यास के साथ मेरा रसूल अपने सीने पर पत्थर बांध के रहा, इसके लिए कि रात की तन्हाई में इबादत में खड़े हो होकर पांव सूज गए और कुरान ने कहा कुमुल लैल इल्ला कलीला, खड़े हो मगर कम। अजीजान आप उलमा को समझे, वक्त बहुत तेजी से अपने इख्तिताम की तरफ चला गया, शब जुम्मा है, मफाती के अंदर जिक्र है कि जो जवान शब जुम्मा खुदा की बारगाह में इस्तग़फार करता है, गिरिया करता है, समंदर की मछलियां उसके लिए इस्तग़फार करती है। जवानों से बताओ, आपकी समातों की नजर आप उलमा को देखें, अल्लामा तकी जाफरी की आपकी सलवात उनके दर्जात में इजाफा फरमाए, अल्लाहुम्मा صلی علی محمد و آل محمد, علامہ تقی جعفری کے شعر نج البلاغہ مثنوی کی شعر اور کتابیں, وقت نہیں ہے کہ مزید میں اتنی زیادہ بھروں, مولا امام رضا علیہ الصلوۃ والسلام کے حرم میں دفن, اللہم صلی علی محمد و آل محمد, مولا کی زری کے قریب ہی دفن ہے, کیونکہ ظاہر ہے اب رواق بن گئے ہیں, تو ایک جگہ جب شیخ بھائی کی قبر سے باہر نکلیں گے حرم زری کی طرف تو ایک جگہ نیچے نیم پلیٹ لگی ہوئی علامہ تقی جعفری. علامہ تقی جعفری بیان کرتے ہیں, ہمارے استاد آغا دادا شی نے یہ واقعہ میں بیان کیا, کہتے ہیں جب بھی یہ واقعہ بیان کرتا ہوں یہ شیرین سے شیرین تر ہوتا چلا جاتا ہے, کیونکہ بہرحال جوان چہرے مجھے زیادہ نظر آ رہے ہیں ان کے لیے, بلکہ ہم سب کے لیے یہ جو ہمارے لیے بڑا آسان ہے, یہ علماء ایسے نہیں بنے عزیزان محترم. علامہ تقی جعفری کہتے ہیں کہ میں نجف میں جب حوضے میں پڑھتا تھا تو شدید گرمی تھی اور رجب کے ایام تھے, یہی رجب کے ایام, یہ جو کل 27 رجب ہے کل کی رات تھی, तो ये वाकया मुझे कल पढ़ना था लेकिन बहरहाल अब आ गया कि 27 रजब आ गई, इतनी शदीद गर्मी थी कमरों में बैठा नहीं जाता था, उस समय इतने एसी वगैरह नहीं होते थे, पुराने पुरानी बात है। तो कहते हैं हम दीवार के सहायक के पास आके बैठते थे कि शायद कोई हवा चलेगी तो कुछ सुकून मिलेगा। 27 रजब का हमारे जो मदरसे के जो हेड थे वो भी आलम दीन थे बहुत बड़े, उन्होंने कहा कि कोई जश्न रखते हैं। तो वो जो काम करने वाला था, बर्तन उठाने वाला एक बूढ़ा शख्स, तो उसको बोला भी रात को जश्न है तो कुछ तालिब इल्मों को कुछ हंसा देना, कोई ऐसी बात कर देना। उन्होंने ठीक है, रात हुई, उसने अपनी जेब से अखबार की कटिंग निकाली, उस अखबार की कटिंग पे एक तस्वीर थी खातून की, उस जमाने में कोई होगी बगदाद में कोई सबसे हसीन खातून। उसने कहा भाई मजाक है, मजाक मिलाते है तो थोड़ा जश्न है, जैसे हमारे यहाँ नहीं पता होता ना आजकल जश्न है तो सब जायज है, जैसे पिछले दिनों आपने वीडियो देखी होगी मौला कायनात के जश्न की, यानी रोना आ रहा है कि हम किस मौला को मानते हैं और हमारे जश्न कैसे हो रहे हैं, यानी हमें खुद को नहीं पता हम करके आ रहे हैं। पहले केक काटने तक तो चले हजम होती थी बात, अब ये क्या है, कहां जा रहा है इस्लाम? अब इसको नहीं रोके तो बोलेंगे ये क्या कर रहे हैं, नहीं कौन रोके फिर, मुझे आप बताएं, आसमान से उतरेगा, रोकना तो पड़ेगा अज़ीज़ाने मोहतरम, मेरा आपका अपना शऊर बुलंद होना चाहिए। तो उन्होंने कहा भला जश्न है अर्ज़ा है मजाक, लेकिन उन्होंने कहा देखो जवाब सही देना, सब तालिबिन थे, कहा देखो झूठ नहीं बोलना, मुकद्दस नहीं बनना, जवाब सही देना। पूछिए, कहा कि इस खातून से शादी करना पसंद करोगे या एक निगाह अमीरुल मोमिनीन? और कहा देखो बनना नहीं, सच बोलना। अब सबसे पहले तो वो जो मदरसे के जो हेड थे उनके पास आई, तो मौलाना तो उलमा तो आपको पता है उलमा के पास तो रीजनिंग बहुत है, उनका जब मौला से तो वैसे भी मिलना ही है, आखिर में मिल ही लेंगे, आखिरी में जब जान निकल रही तो मौला नहीं आना है। तो फिलहाल कहा कि बेटे से बोला बेटा वालदा को मत बताइएगा। सबके पास आई, सब ने यही कहा। जब अल्लामा तकी जाफरी के पास तस्वीर आई तो वो कहते हैं वाकईन वो तस्वीर ऐसी थी कि उसमें कोई शक नहीं था, लेकिन मैंने कहा तकी जाफरी अपनी पूरी हस्ती दे दूंगा मगर एक निगाह अमीरुल मोमिनीन नहीं छोड़ूंगा। कहते हैं मैंने ये कहा, सबने मेरा मजाक उड़ाना शुरू कर दिया, हंसने लग गए। कहते हैं मेरी तबीयत खराब होना शुरू हुई, मैं उठा, मैं हुजरे में गया, कमरे में चला गया, मैं जाके बैठा एक कोने पे दीवार से, तो मैंने थोड़ी देर में देखा कि कोई कमरे में आ रहा है। जैसे ही वो चेहरा करीब आया और जब मेरी उस चेहरे पर निगाह पड़ी तो मैंने उससे हसीन चेहरा अपनी जिंदगी में नहीं देखा था, वो मुकाशफा कि अमीरुल मोमिनीन ने अपना दीदार कराया। कहते हैं मैं जब बाहर निकला तो मेरी हालत बड़ी अजीब सी थी, मेरी उस हालत को देखकर सबने बोला कि ये क्या हो गया है। तो वो उस्ताद जो थे वो भी आलिम थे, वो पहचान गए, तो जब मुझसे पूछा कि ये क्या हुआ तो मैंने कहा मैं मंजिल मकसूद तक पहुंच गया। तो उस आलिम ने उस काम करने वाले से कहा कि देखो ऐसा इम्तिहान मत लिया करो, हर शख्स इम्तिहान में कामयाब होने वाला नहीं, ये तकी था जो इम्तिहान में कामयाब हो गया। कहना आसान है, सामने जुलैखा हो और फिर हजरत यूसुफ खुदा की बारगाह में कहे परवरदिगार तेरी ही पना चाहता हूं, तो 7 दरवाजे खुल जाते हैं, लेकिन ये आसान नहीं है। खुदा से ये मांगे कि खुदा ऐसे इम्तिहान में ना डाले, ज़र्फियत नहीं है जिसको माने इंसान, नहीं मैं बड़ा पारसा हूं, मैं बड़ा नहीं ऐसा नहीं होता। पांव लड़क जाते हैं इंसान के। जवानों से मुखातिब हूं मैं, अपने नफ्स को ना बेचे किसी को। मौलाए मुत्तकियान कहते हैं अगर तुम अपने नफ्स को बेचना चाहते हो तो कम से कम कीमत जन्नत है, कम से कम। तो एक तस्वीर के लिए, एक वेबसाइट के लिए, एक तस्वीर, एक फ्रेम, खुदा के लिए इसकी हिफाजत करें। आयतुल्लाह काजी तबतबाई कहते हैं ये दिल खुदा का है, इसे किसी और को किराए पे मत देना। नहीं दे जाने वाला वक्त, वक्त जालिम है अज़ीज़ाने मोहतरम, वक्त किसी का नहीं रहता। वक्त गुजर गया तेजी से, बहुत कुछ कहना होता है मगर वक्त गुजर जाता है। इसीलिए अल्फाज ज्यादा होना कमाल नहीं है, लफ्ज एक ही हो मगर दिल में उतरना कमाल है। हजरत अबू तालिब की शख्सियत ऐसी शख्सियत थी कि जो दौर इस्लाम के शुरू का था उसमें रसूल की हिफाजत की है, और ऐसी की कि रसूल खुदा ने एक दिन नहीं, दो दिन, एक हफ्ता या एक महीना गम नहीं मनाया, पूरा साल गम मनाया। शख्सियत ऐसी थी। आखिरी वक्त है जब रसूल खुदा को पता चला ना कि चचा जान चले गए, तो न जाने किस तरह अपने आप को संभालते हुए आए हैं अपने चचा के बदन पर, और दायां हाथ उनके चेहरे पर रखा और कहा चचा जान कि जब लोग मेरे मुखालिफ थे, जब कोई मेरी मदद करने वाला नहीं था, तो आपने मेरी मदद की। वाह अकबर। हाँ अज़ीज़ाने मोहतरम, सख्त था रसूल खुदा के लिए, रसूल खुदा के लिए आसान नहीं था एक ऐसे मोहसिन का चला जाना कि जो हमेशा से ढाल थी हर मुश्किल में, ढाल थी। यही तो वजह है कि जब रसूल खुदा के चचा चले गए तो परवरदिगार ने कहा ऐ मोहम्मद अब तुम मक्का से हिजरत कर जाओ। ये आसान नहीं है। जब तक अबू तालिब थे नहीं कहा, जैसे चले गए कहा अब तुम हिजरत की तैयारी करो, नहीं है जो हिफाजत करेगा। कुर्बान जाऊं मैं हजरत अबू तालिब पर। एक वो वक्त था कि जब हजरत अबू तालिब रुखसत हुए और रसूल खुदा गमगीन हुए, और एक वो वक्त है कि जब रसूल खुदा जा रहे हैं और फातिमा गमगीन है। अल्लाह अकबर। जैसा वहां गम था शदीद रसूल खुदा को, यहां बेटी को भी शदीद गम था कि बाबा आपके बाद सुब्बत अलैया, इतने गम पड़े मेरी जात पे कि अगर रोजे रोशन पर पड़ते तो तारीकी में बदल जाते। अल्लाह, या सैयदा, या सैयदा, आपकी बारगाह में शबे जुम्मा है, तवस्सुल करने से आपसे बड़ा कोई वसीला नहीं है इमाम जमाना तक पहुंचने का, आपकी बारगाह में आए, आपको आपके बाबा और आपको आपके इज्जत हजरत अबू तालिब का वास्ता देकर आए। शबे जुम्मा है, शबे ज्यारत है, इमाम हुसैन है, हमें करबला की ज्यारत नसीब कर दीजिएगा। हाजा धारण मोहतरम, ये वक्त आप देख रहे हैं ना, फ्रेम एक ही है, जहन में रखिएगा कि आखिरी वक्त है, एक शख्स है। अब शख्सियतें बदल रही हैं, आखिरी वक्त है। एक वक्त था हजरत अबू तालिब और रसूल खुदा, वक्त निकला, अब रसूल खुदा और बीबी जहरा, अब फिर वक्त बढ़ा, अब हजरत सैयदा और इमाम अली हैं। एक वक्त है, कमरे में क्या कहा, यानी एक ही चीज है जो आगे जाती जा रही है। देखें ये कहां तक जाएगी, खुदा हिम्मत करे कि मैं आपको कहीं तक पहुंचा पाऊं। अब कहा कि सबको बाहर निकाल दो, अली सबको बाहर निकाल दो। आप रोना चाहते होंगे ना, रोना तो हमेशा ही है, अब रोइएगा। जब सबको बाहर निकाला तो वसीयतें शुरू की हैं। कहा अली मुझे दफना कर थोड़ी देर कब्र पर रुक जाइएगा, जल्दी मत चले जाइएगा।
اور پھر کیا کہا؟ کہا علی یتیم بچوں کا خیال کیجئے گا، اللہ یتیم بچوں کا خیال کیجئے گا۔ عزیزان محترم وقت پھر آگے بڑھا، اب یہی کائنات کا امام ہے، کوفہ ہے، اور کوفہ میں وہ بستر ہے، ایک زرد کپڑا خون سے لبا ہوا میرے مولا کی سر پر بندھا ہوا ہے، اور یہاں پر برابر میں وہ اولادیں ہیں۔ اب اصحاب آئے ہیں، گریا شروع کیا، کہا گریا مت کرو زور سے، کہا کیوں؟ کہا اس طرف میری بیٹی زینب ہے۔ اللہ اکبر، کہا زینب نہ سن لے، میں قربان جاؤں مولا، یہاں پر زینب کا گریا برداشت نہیں ہو رہا، آئیے شام میں آ کر اپنی بیٹی کو دیکھیے گا۔ ہاں آزادارن محترم یہ وقت رکھیے گا، اس وقت بی بی نے کیا کہا؟ علی یتیموں کا میرے خیال رکھیے گا۔ وقت گزر گیا، جب پتا چلا نا کوفہ والوں کو کہ علی کو حکیم نے کہا ہے کہ دودھ پلاؤ، تو کوفہ کے یتیم دودھ کے پیالے لے کر آ گئے، جس کو بھی پتا چلتا تھا باہر دودھ کا پیالہ لے کر کھڑا ہو گیا۔ یہ وہی کوفہ ہے کہ جب علی کے یتیم آئے تو پھر لوگوں نے دودھ اور پانی نہیں دیا، عزیزان محترم، یا پتھر دیے، یا زبان کے نیزے دیے، یا کوفہ کی سختیاں دی۔ ارے جب پانی مانگتے تھے تو سامنے گرا دیتے تھے، اور یہی وجہ ہے، بس ایک جملہ اور التماس دعا۔ شب جمعہ ہے، امام زمانہ دعائے قنوت میں، اپنے سجود میں، اپنی رکوع میں ہمیں یاد رکھیے گا۔ یا امام زمانہ آپ خود فرماتے ہیں، میرا سلام ہو اس بچی پر کہ جس کے چہرے کے رگالوں کا رنگ کربلا سے کوفہ، کوفہ سے شام تک بدلتا رہا۔
اللہ لعنت اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا ای منقلب ینقلبون۔ پروردگار امام زمانہ کے ظہور میں تاجیل عطا فرما، ہمیں ان کے ناصروں، ان کے مددگاروں میں شمار فرما۔ پروردگار ہمیں کوئی غم نہ دے سوائے غم حسین کے۔ بہرحال یہ دعا کے درمیان میں میں بھول نہ جاؤں کہ کل پروگرام 8 بجے شروع ہو جائے گا، سپیچ 8 بجے شروع ہو جائے گی، 9 بجے تک، 9 سے 10 تک کل اعمال ہیں، شب معراج شب بعثت ہے، کل جمعے کا دن ہے، آپ کی سب کی چھٹی ہوگی غالباً، تو کوشش کریں جلدی آ جائیں تاکہ پروگرام ٹائم پر ختم ہو، اور چند رکعت اعمال ہے، کوئی اتنی بڑے زیادہ اعمال نہیں ہے، زیادہ تر لوگ شریک ہو سکیں۔ پروردگار ہمیں توفیق دے کہ ہم ان ایام کو درک کر سکیں۔ پروردگار ان ایام میں ہمیں بہتر عمل کرنے کی توفیق عطا فرما، ہمارے اس آنے کو، ہمارے اس سننے کو، ہمارے اس بولنے کو اپنی بارگاہ میں قبول اور مقبول فرما۔ پروردگار تجھے محسن اسلام حضرت ابو طالب کا واسطہ کہ جو لوگ حاضرین محفل میں اپنی شرعی خواہشات لے کر آئے ہیں، حضرت ابو طالب کے صدقے میں انہیں جلد سے جلد قبول فرما۔ پروردگار تجھے اس محسن اسلام کا واسطہ جو بے اولاد ہیں، کیونکہ میرے اس پاک ہستی نے یتیموں کی کفالت کی اور رسول خدا کی کفالت کی، پروردگار ان کے صدقے میں اولاد صالح اور نیک عطا فرما۔ پروردگار جو لوگ پریشان حال ہیں، بے روزگار ہیں، رزق کی تنگیاں ہیں، پریشانیاں ہیں، حضرت ابو طالب کی ان 3 سال سختیوں کا تجھے واسطہ، پروردگار ہمارے روزگاروں میں برکت عطا فرما۔ پروردگار جو قید اور بند اور اسارت میں ہیں، اس 3 سال کی قید اور بند اور اسارت، بہرحال وہ سختیاں اور سینکشن تھیں، پروردگار اس کے صدقے میں، وہ جو مشکلات میرے رسول نے جھیلیں اس کے صدقے میں، جتنے بھی لوگ اسیر ہیں ان کو جلد سے جلد رہائی عطا فرما۔ پروردگار جہاں جہاں بھی مسلمان اسلام کے لیے کوشش کر رہے ہیں، خدمت کر رہے ہیں، پروگرام کر رہے ہیں، ماتم کر رہے ہیں، عزاداری کر رہے ہیں، جشن کرتے ہیں، جہاں بھی ہیں، اس میں چاہے مومنین ہوں، چاہے انتظامیہ ہوں، چاہے کہیں اوقاف ہے، چاہے پولیس ہے، جو بھی اپنا جہاں جہاں بھی ڈیوٹی دے رہی ہے، گیٹ سے لے کر اس کمروں تک، جہاں بھی، پروردگار ان سب کی توفیقات میں اضافہ فرما۔ پروردگار ہمیں اسلام پر ثابت قدم رہنے کی توفیق عطا فرما۔ پروردگار ہماری غلطیوں کوتاہیوں کو اس ماہ رجب کے صدقے میں، پروردگار ان کو جلد سے جلد معاف کروا۔ ہمارے گناہوں کو ان پاک ہستیوں کے صدقے میں پروردگار انہیں صاف فرما، ہمارے ان سیئات کو حسنات میں بدلنے کی توفیق عطا فرما۔ پروردگار تو ہمارے دلوں کے حال سے واقف ہے، ہم دنیا سے جھوٹ بول سکتے ہیں مگر تجھ سے جھوٹ نہیں بول سکتے۔ پروردگار اپنے تیری اس علم اور قدرت کا واسطہ، پروردگار ہم پر اپنی نگاہ کرم اور لطف کرم کو بڑھا۔ پروردگار ہمیں کوئی غم نہ دے سوائے غم حسین کے۔ اللہم ارزقنا زیارت الحسین فی الدنیا وشفاعتہ فی الآخرہ۔ آخر میں ایک دفعہ سورہ فاتحہ، تین دفعہ سورہ توحید پڑھ کر تمام مومنین مومنات محرومین، تمام علماء مراجع کرام اور محمد سبتین مرزا، ابن مرزا دلاور حسین اور مہرن نساء بنت علی محمد، اور اپنے تمام محرومین کو شب جمعہ ہے، میرے محرومین کو، شاکر بھائی کے والد کو، صابر بھائی اور جتنے بھی لوگ انتظامیہ میں خاص طور پہ یہاں کام کر رہے ہیں، ان سب کے محرومین کو یاد رکھتے ہوئے، اور علامہ ذیشان حیدر جوادی کی برسی ہے، ان کو اور استاد سبت جعفر کی روح کو پڑھ کر بخش۔ بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الرحمن الرحیم، ماتم حسین۔